یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ bbcurdu.com پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
جمعہ 26 جولائی، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں نادیہ سلیمان۔ بیس سال قبل ہونے والی کرگل کی لڑائی میں جانی نقصان سرحد کے دونوں جانب ہوا۔ انڈین کیپٹن وجین تھاپڑ کے والد ان کے آخری خط کو یاد کرتے ہوئے کہتے ہیں،
اس میں سب سے پہلا انہوں نے لکھا ہے کہ جب تک یہ چٹھی آپ کو ملے گی اس سمے تک میں آسمان میں افسروں کے ساتھ آپ کو دیکھ رہا ہوں۔
پاکستان کے ضلع مانسہرہ میں لینڈ سلائڈنگ کے باعث پھنسنے والے ہزاروں افراد کو کن مشکلات کا سامنا کرنا پڑا؟
کچھ گاڑیاں جو ہے نا وہ دو لینڈ سلائڈنگ کے بیچ میں بھی پھنس گئی تھی۔ وہاں نہ کوئی واش روم تھا، نہ وہاں کوئی ہوٹل تھا، ہم تو پھر بھی ایسی جگہ پہ تھے جہاں پہ ایک ہوٹل تھا۔
تفصیل یہ موضوعات عالمی خبروں کے بعد، خبریں سنیے آسیہ انصر سے۔
پاکستان اور انڈیا کے درمیان کارگل کی جنگ کو 20 سال مکمل ہو گئے۔ اس حوالے سے بی بی سی نے دونوں اطراف سے مختلف ایسے لوگوں کے انٹرویوز کیے ہیں جو کسی نہ کسی طور سے اس جنگ سے وابستہ رہے۔ کارگل کی لڑائی میں پاکستان کی فوج کے ساتھ کئی رضاکاروں نے بھی حصہ لیا۔ اس کی مکمل تفصیل آپ آگے پروگرام سیربین میں سن سکیں گے۔ پاکستان کے شہر لاہور میں حزب اختلاف کی جماعت مسلم لیگ نون کے صدر میاں شہباز شریف اور پیپلز پارٹی پنجاب کے رہنما قمر زمان قائرہ سمیت دونوں جماعتوں کے درجنوں افراد کے خلاف مقدمات درج کیے گئے ہیں۔ یہ مقدمات جمعرات کے روز متحدہ حزب اختلاف کی جانب سے یوم سیاہ منانے کے دوران دفعہ 144 کے خلاف ورزی اور املاک کو نقصان پہنچانے پر درج کیے گئے۔ امریکہ نے کہا ہے کہ وزیر اعظم پاکستان عمران خان اور امریکی صدر ڈونلڈ ٹرمپ کے درمیان مثبت اور کامیاب مذاکرات ہوئے، تاہم افغان امن عمل میں امریکہ کی نیت پر شک نہیں کیا جا سکتا۔ امریکی محکمہ خارجہ کے مطابق پاکستان اور امریکہ کے تعلقات میں پیش رفت کا وقت آ گیا ہے، اور وقت آ گیا ہے کہ ان ملاقاتوں میں کیے گئے وعدوں پر عمل درآمد کر کے آگے بڑھا جائے۔ شمالی کوریا نے اپنے نئے میزائل تجربے کو جنوبی کوریا کے لیے وارننگ قرار دیتے ہوئے کہا ہے کہ اس کا نیا میزائل تجربہ جنوبی کوریا کے لیے ایک پیغام ہے کہ وہ ہتھیاروں کی خریداری اور امریکہ کے ساتھ مشترکہ فوجی مشقوں سے باز رہے، جبکہ جنوبی کوریا نے شمالی کوریا پر اس طرح کے اقدامات روکنے پر زور دیتے ہوئے کہا ہے کہ یہ اقدامات کشیدگی کو کم کرنے میں مددگار نہیں اور میزائل تجربے مزید خطرات کو بڑھائیں گے۔ میکسیکو سٹی کے ایک پوش علاقے میں ایک شاپنگ مال کے ریسٹورنٹ میں بیٹھی ایک خاتون نے اپنی قریبی میز پر بیٹھے دو افراد پر فائرنگ کر دی، جس سے دونوں کی موت واقع ہو گئی۔ یہ بی بی سی اردو سروس ہے۔
خبریں پیش کر رہی تھیں آسیہ انصر۔ حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ یورپ میں رواں سال گرمی کی لہر نے کئی ریکارڈ توڑ دیے ہیں۔ گرمی کی اس لہر کی وجہ کیا ہے پروگرام میں آگے چل کر سنیے گا، لیکن پہلے سیربین کا بڑا موضوع۔ کرگل کی لڑائی میں پاکستان کی فوج کے ساتھ کئی رضاکاروں نے بھی حصہ لیا۔ بی بی سی کی شمائلہ جعفری نے ایک ایسے ہی رضاکار سے بات کی جنہوں نے خود تو لائن آف کنٹرول کو پار نہیں کیا، لیکن وہ اگلے مورچوں پر کئی مہینوں تک پاکستان کی فوج کے ساتھ خوراک اور رسد کی فراہمی میں مددگار رہے۔ رضاکار کی شناخت چھپانے کے لیے ان کا نام ظاہر نہیں کیا جا رہا۔
پورے بلتستان سے میں نے 10 سے زائد مرتبہ میں نے اپنی گاڑی بھر کے اوپر آرمی کے کیمپ پر پہنچایا، اور خوشک خوراک جتنا بھی تھا اس میں گوشت بھی ہوتا تھا، کچھ گاؤں کا گوشت بھی ہوتا تھا، اور بہت سارے فروٹ بھی ہوتے تھے جس میں خوبانی بھی تھی، خوشک خوبانی بھی، تو ادھر پہنچا دیتے۔ اور فوجی ڈپو سے ان کی امنیشن ہم نے اوپر ان کے کیمپوں تک پہنچا دیا۔ ان کی طرف سے جو آ رہے تھے ان کے ٹرک پورے آتے تھے، ایمنیشن کے ٹرک آتے تھے پورے بارڈر کے اوپر۔ ہمارے پاس یہ سہولت نہیں تھی، ہماری سڑکیں کمزور تھی اور ان میں ہائٹ بہت زیادہ تھا۔ کچر پہ ہم اسلحہ بھی سپلائی کرتے تھے اور سامان بھی سپلائی کرتے تھے۔ چھوٹی گاڑیاں ہوتی تھی، لینڈ کروزر ٹائپ کی جیپیں ہوتی تھی، وہ اپنے اپنے جذبے سے اوپر بارڈر تک لے گئے ہیں. وہ صرف جس چوکی پہ ہم بیٹھے ہوئے تھے نا اس سے صرف 100 فٹ یا 200 فٹ اوپر تھے, ان کو یعنی ہم اندھیرے میں ہی لے جاتے اور اپنے جسم پر اٹھا کے نا سامان خوراک کھانے پینے کا سامان اٹھا کے, تو چونکہ وہاں پر پانی پہنچانا بہت ہی مشکل تھا اوپر, تو ہم اوپر پانی اپنے کندھوں پہ ہی پہنچاتے, اپنے جسم پہ اٹھا کے لے جاتے. گولہ باری جیسے رک جاتی یا آدھی رات کو رک جاتی تو ہم سامان پہنچا دیتے. گولہ باری کی وجہ سے ہمیں بھی 2 دن کھانا نہیں ملا اور ہم نے ڈرائی فروٹ جو ہم لے کر گئے تھے اور اسی سے ہی گزارا کرتے رہے. اوپر تو کم از کم 5 سے 6 ماہ رہے, اپریل مئی سے وہ اسٹارٹ ہو گیا تھا اور ستمبر اکتوبر تک ہم اوپر رہے, پھر وہ سیز فائر ہو گیا, اس سے پہلے سیز فائر نہیں تھا. آخر میں جب ڈاؤن ہوا نا تو اس وقت ہمارا کچھ نقصان ہوا, جب ہماری فوجیں پیچھے ہٹا گئی اور جو ولنٹیئر تھے انہوں نے بھی پیچھے ہی ہٹنا تھا اور ان کی طرف سے گولہ باری ہیوی گنوں سے وہ توپ خانہ انہوں نے بہت استعمال کیا, جس کی وجہ سے ہماری سڑکیں برباد ہو گئی, کئی مرتبہ گولے بھی گرے اور ہم بچ گئے. میں خود یعنی نالے کے اندر میری گاڑی پھنسی ہوئی تھی اور میں 4-5 دن تک میں گاڑی نہیں نکال سکا. بس یہ ہماری کمبختی تھی کہ ہمارے پاس وسائل نہیں تھے, قومی جذبہ اتنا زیادہ تھا, ہم تو اس جذبے میں تھے کہ ہم تو سری نگر پہنچ جائیں گے. لیکن یہ جنگ کیوں لڑی گئی اس کے بارے میں مجھے کچھ پتا نہیں ہے, میں تو ایک ولنٹیئر ہوں. آج بھی اگر پاکستان کے اندر کوئی بھی ایسا معاملہ ہو, کوئی ڈیزاسٹر ہو, میں وہاں پر اپنی ٹیم لے کر جانے کے لیے تیار ہوتا ہوں.
کرگل لڑائی میں شامل پاکستانی رضاکار. کرگل جنگ میں انڈین فوج کے جوان کیپٹن وجند تھاپڑ کا تعلق کئی نسلوں سے فوج میں جانے والے خاندان سے تھا. کیپٹن وجند کا لکھا ہوا آخری خط ان کے والد کو آج بھی ازبر ہے. وجند تھاپڑ کے والد بی بی سی کے ریحان فضل کے ساتھ اپنے بیٹے کے آخری خط کے بارے میں بتاتے ہیں.
آپ نے ان کو ایک کیمرہ گفٹ کیا؟
جی وہی.
بتائیے وہ کیا قصہ.
اصل میں کیا ہے کہ میں اپنے کیمرے کا بڑا پوزیسو ہوں, لیکن ایک دن انہوں نے ہمت کر کے میرے سے وہ کیمرہ مانگ ہی لیا کہ مجھے یہ کیمرہ دے دو. تو میں نے کہا نتھنگ ڈوئنگ, یہ تو میں نہیں ملے گا. لیکن جب یہ ان کا جانے کا ہوا تو میں نے کہا دیکھو کشمیر گھاٹی میں جا رہے ہیں, بڑے اچھے اچھے ادھر وہ ہوں گے, ان کو دے دیتا ہوں. پھر اس کا کیا وہ ہوا کہ ایک دن مجھے بڑا غصے بھری ان کی کال آئی کہیں سے, کیونکہ یہ کیا کر رہے تھے, کیمرہ لے جاتے تھے, سی او تھا رویندر ناتھ اور یہ دونوں, اور پھر یہ پوز بنائیں گے, فوٹو لیں گے, لیتے رہے, ریل ختم ہونے میں نہیں آ رہی. تو ان کو پتہ لگا کہ اس میں ریل تو ہے ہی نہیں. پر اس کا یہ ہوا کہ جو 4-5 ہمیں تصویریں ملی نا ان کی, جو اتہاسک تصویریں بن گئی ہیں, وہ اسی کیمرے میں سے نکلی تھی.
اس کے بعد پھر آئے وہ دلی؟
جی نہیں,
یہ آپ کی آخری
ملاقات تھی, اور وہ بھی بس میرے خیال سے فیو منٹس. بس وہ کیک شیک کاٹا, پتا نہیں کیا ہے, وہ ایک دم گرین لائٹ ہو گئی اور بائے بائے کرتے کرتے وہ نکل گئے.
ان کو وہاں پر کب, تولولنگ کی طرف کب بھیجا گیا؟
ان کو بھیج دیا تھا مئی کے انت میں,
اس آپریشن کی جس میں وجین شامل تھے. وہ بتائیں وہ کس طرح کا.
اس جگہ کا نام ہے نول, آلموسٹ ورٹیکل, بیئر وداؤٹ اینی کور, کہاں اپنی جان بچانے کے لیے کوئی جگہ نہیں ہے, دونوں طرف گہری کھائیاں ہیں. ان کو پتا تھا کہ اس اٹیک میں ہو سکتا ہے ہم واپس نہیں آئیں گے. بڑی ہمت تھی سب میں, بڑی بہادری تھی, سب کچھ تھا, کمی تھی تو واپس آنے کی امید کی زندہ. تو اس لیے انہوں نے کسی ٹائم پہ یہ چٹھی لکھی اور وہ ہمیں مرنوپرانت ان کے, اور یہ چٹھی لکھ کے انہوں نے اپنے فرینڈ کو دے دی,
پروین تومر.
پروین تومر کو کیپٹن تھے ان کے ساتھ والے, کہ بھیا دیکھو آ گئے تو اس کو دے دینا, میرے کو واپس, میں پھاڑ پھوڑ کے ختم کر دوں گا, نہیں آئے تو ہمارے پیرنٹس کو دے دینا. تو اس طرح سے وہ چٹھی ہمارے کو مرنوپرانت کیپٹن تومر لے کے آئے.
اور کیا تھا اس چٹھی میں؟
اس چٹھی میں تو کئی چیزیں ہیں. اس میں سب سے پہلا انہوں نے لکھا ہے کہ جب تک یہ چٹھی آپ کو ملے گی اس سمے تک میں آسمان میں अफसरों के साथ आपको देख रहा हूँ। और अंत में एक जैसे वीर आदमी लिखता है ना, उन्होंने हमको बाय बाय किया।
अच्छा,
अब मैं, मेरा समय हो गया जाने का, और अपना जो डर्टी डजन मेरा क्लैन है उसके साथ मिलके हमले के लिए जाने का समय हो गया है। बाय बाय, लिव लाइफ किंग साइज।
इंडिया के जेर इंतजाम कश्मीर के 3 नौजवानों को 23 साल की कैद के बाद बेकसूर करार देकर रिहा कर दिया गया। 1990 की दहाई में मुसल्ला शोरिश के दौरान कई कश्मीरियों को इंडिया के मुख्तलिफ शहरों में होने वाले बम धमाकों में मुलविस करार देकर कैद किया गया था। श्रीनगर से रियाज मसरूर की रिपोर्ट।
मोहम्मद अली भट्ट, लतीफ अहमद वाजा और मिर्जा निसार अहमद को 23 साल कबल नेपाल के दारुल हुकूमत काठमांडू से गिरफ्तार किया गया था। इन पर इल्जाम था कि उन्होंने दिल्ली के लाजपत नगर और सरोजनी नगर में हुए बम धमाकों की साजिश में हिस्सा लिया। तवील अदालती समातों के बाद इन्हें बिलाखिर गुजश्ता रोज राजस्थान की अदालत ने नाकाफी शवाहिद की बिना पर बेकसूर करार देकर रिहा कर दिया। घर लौटते ही मोहम्मद अली कब्रिस्तान गए, जहाँ वो अपने वालिदैन की कब्रों के साथ लिपट कर ज़ारो क़तार रोए। मोहम्मद अली कहते हैं कि जिंदगी तो जेल में काटी और वालिदैन के साथ साथ करीबी रिश्तेदार भी गुजर गए, लेकिन घर में दूसरे रिश्तेदारों से मिलने की तमन्ना थी। तीनों नौजवान गिरफ्तारी के वक्त 17 से 20 साल की उम्र के दरमियान थे। मिर्जा निसार और लतीफ वाजा के भी कई रिश्तेदार इंतकाल कर गए हैं। निसार कहते हैं कि 14 साल कबल इन्हें अदालत ने रिहा कर दिया तो पुलिस ने दूसरा मुकदमा दायर करके इन्हें राजस्थान भेज दिया।
लाजपत नगर ब्लास्ट में मुझे बरी कर दिया था, मगर इसी बीच उन्होंने मुझे जयपुर महुआ केस में भी रिमांड पे ले लिया था, जबकि दिल्ली के जो आईओ हमारे उसने उनको बताया था कि भाई इसको कुछ नहीं है, वहाँ क्यों ले रहे हो, कश्मीरी था इसीलिए उधर वहाँ मुझे ले गए थे।
लतीफ वाजा कहते हैं कि वो माजी भुला देना चाहते हैं।
किस तरह बताएं इसको, हम इसकी वजाहत नहीं कर सकते बिल्कुल, इसके लिए हम क्या बोले। बाकी ये है कि अल्लाह ताला से दुआ है कि आगे किसी के साथ ऐसा ना हो जो हमारे साथ हुआ।
इन नौजवानों के लवाहकीन कहते हैं कि महज रिहाई इंसाफ नहीं हो सकता, क्योंकि तीनों ने अपनी जिंदगियां जेलों में गुजार दी और अदालत को 23 साल ये फैसला करने में लगे कि ये सब बेकसूर थे। काबिले जिक्र है कश्मीर में ऐसी कई मिसालें हैं। ऐसे सभी नौजवानों के लवाहकीन का मुतालबा है कि अगर बेकसूर होकर जेल में गुजारे साल वापस नहीं लौट सकते, मगर हुक्काम पर फर्ज है कि इन नौजवानों की बाजाबादकारी का भी कोई फैसला करे। रियाज मसरूर, BBC श्रीनगर।
यूरोपीय ममालिक जर्मनी, फ्रांस, बेल्जियम और हॉलैंड समेत कई मगरबी यूरोपीय ममालिक में गर्मी तारीख की बुलंद तरीन सतह पर पहुंच चुकी है। फ्रांस में दर्जा हरारत गुज़िश्ता 70 सालों की रिकॉर्ड हद तक आ गया है। नामा निगारों के मरासलों का खुलासा नाजिया गुलजार की जबानी।
रिवायती तौर पर मौसम गर्मा में भी काफी कम दर्जा हरारत का सामना करने वाले वो मगरबी यूरोपीय ममालिक जो इन दिनों गर्मी की शदीद लहर की लपेट में हैं, उनमें जर्मनी, फ्रांस, बेल्जियम और हॉलैंड काबिले जिक्र हैं। रवा साल अब तक इन ममालिक में ज्यादा से ज्यादा गर्मी के कई साबिका रिकॉर्ड टूट चुके हैं। फ्रांस में दर्जा हरारत 42.4 डिग्री सेंटीग्रेड रिकॉर्ड किया गया, जिसके बाद गर्मी का 70 बरस पुराना रिकॉर्ड टूट किया है। फ्रांस के ज्यादातर हिस्सों में ऑरेंज अलर्ट जारी किया गया है, जो कि वार्निंग का दूसरा बुलंद तरीन दर्जा है, जबकि जर्मनी में ज्यादा से ज्यादा दर्जा हरारत 40.5 डिग्री सेंटीग्रेड रिकॉर्ड किया गया। वर्ल्ड मेट्रोलॉजिकल ऑर्गेनाइजेशन की क्लेयर न्यूलिस कहती हैं,
This heat wave is caused by hot air coming up from North Africa.
गर्मी की ये लहर शिमाली अफ्रीका की जानिब से यूरोप आने वाली गर्म हवाओं की वजह से है। गर्मी की ये शिदत ऐसे वक्त में आई है जब मौसमियाती तब्दीलियां और दर्जा हरारत आलमी सतह पर बढ़ रहा है। आलमी सतह पर देखा जाए तो जून तारीख के तमाम जून के महीनों से गर्म तरीन रहा।
फ्रांस में गर्मी की मतवक़े लहर का मुवाजना अगस्त 2003 में फ्रांस में आने वाली गर्मी की लहर से किया जा रहा है, जिसमें गर्मी की वजह से 15,000 अमवात हुई थीं। फ्रांस में इंतजामिया ने शदीद गर्मी के बाइस लोगों को सफर से गुरेज की हिदायत की है। बेल्जियम की एक रेल कंपनी इंफ्राबेल के तर्जुमान थॉमस बेकन कहते हैं,
हमारे रास्ते बाहर के दर्जा हरारत की निस्बत ज्यादा गर्म होते हैं। मिसाल के तौर पर अगर बाहर दर्जा हरारत 40 डिग्री सेंटीग्रेड तक होता है तो हमारे रास्तों पर यह 10 से 15 डिग्री सेंटीग्रेड तक ज्यादा गर्म होता है।
आलमी मौसमियाती तंजीम WMO का कहना है कि ये गर्मी की लहर वाजे तौर पर मौसमियाती तब्दीलियों की वजह से है।
यूरोप में जारी गर्मी की लहर की तफसील आपने सुनी नाजिया गुलजार से। यहाँ सैरबीन निस्ब को पहुंचा। एक वक्फा और उसके बाद खेलों की खबरें और फिर सैरबीन में दीगर मौजूदात पर गुफ्तगू करेंगे।
आप रोल साउंड कैमरा एक्शन।
मैं हूं नुसरत जहां, जो हर हफ्ते आपके लिए लेकर आती हूं शोबिज की गर्मा गर्म खबरें।
अम्मी जान कहती थी, कोई धंधा छोटा नहीं होता।
हर सनीचर सैरबीन में सुनिए शोबिज राउंड अप।
खेलों की खबरों के साथ मैं हूं सारा अतीक। पाकिस्तान टीम के फास्ट बॉलर मोहम्मद आमिर ने टेस्ट क्रिकेट से रिटायरमेंट का ऐलान किया है। तहां मोहम्मद आमिर पाकिस्तान के लिए एक रोजा और T20 क्रिकेट खेलते रहेंगे। मोहम्मद आमिर ने 36 टेस्ट मैचों में पाकिस्तान की नुमाइंदगी की और 30 की औसत के साथ 119 विकेटें हासिल की। श्रीलंका और बांग्लादेश की क्रिकेट टीमों के दरमियान 3 मैचों पर मुश्तमिल वनडे सीरीज का पहला मैच कोलंबो में खेला जा रहा है। श्रीलंका ने टॉस जीतकर पहले बैटिंग का फैसला किया और 50 ओवर खेलकर 8 विकेटों के नुकसान पर 314 रन बनाए। 315 रन के हदफ के ताकुब में बांग्लादेश की बैटिंग जारी है। इंग्लैंड और आयरलैंड के दरमियान लॉर्ड्स में खेले जाने वाला वाहिद टेस्ट मैच इंग्लैंड ने 143 रन से अपने नाम कर लिया। खेल के तीसरे दिन इंग्लैंड ने अपनी दूसरी इनिंग्स का दोबारा आगाज 303 रन 9 खिलाड़ी आउट से किया और आखिरी विकेट गंवाकर आयरलैंड को जीतने के लिए 142 रन का हदफ दिया, जिसके ताकुब में आयरलैंड की सारी टीम सिर्फ 38 रन बनाकर आउट हो गई। इंग्लैंड के क्रिस वोक्स ने 17 रन देकर 6 विकेटें हासिल की। पाकिस्तान के शहर कराची में जारी 65वीं एयर मार्शल नूर खान कौमी हॉकी चैंपियनशिप में आज 5 मैचेस खेले गए। आज के पहले मैच में PIA ने सिंध को 2 के मुकाबले में 7 गोल से, जबकि रेलवे ने बलूचिस्तान को 4 के मुकाबले में 6 गोल से शिकस्त दे दी। पुलिस ने गिलगित को 2 के मुकाबले में 20 गोल से और वापडा ने फाटा को 19-0 से शिकस्त दे दी। स्नूकर टूर्नामेंट रीगा मास्टर्स चैंपियनशिप का आगाज लेटविया में हो गया है। दिफाई चैंपियन नील रॉबर्टसन और मुतादिद खिलाड़ी फ्लाइट मंसूख होने की वजह से चैंपियनशिप का हिस्सा नहीं बन पाए। साइकिलिंग इवेंट टूर दी फ्रांस का 18वां स्टेज कोलंबिया के नायरो किंताना ने अपने नाम कर लिया। मजमुई तौर पर फ्रांस के जूलियन एलेफिलिप पहले नंबर पर, कोलंबिया के ईगन बर्नेल दूसरे नंबर पर, जबकि दिफाई चैंपियन गैरन थॉमस तीसरे नंबर पर हैं।
खेलों की खबरें आपने सुनी सारा अतीक से। हालात हाजरा का प्रोग्राम सैरबीन आप BBC उर्दू सर्विस से सुन रहे हैं। एक नजर डालते हैं BBC उर्दू की वेबसाइट पर। घरेलू तशद्दुद क्या सिर्फ जिस्मानी होता है? छोटी उम्र से बेटों और बेटियों के दरमियान फर्क उनकी नफ्सियात को कितना मुतासिर कर सकता है? खानदान और इर्द गिर्द के अफराद की सोच जिंदगियों पर कैसे असरअंदाज होती है? हमारी वेबसाइट पर घरेलू तशद्दुद का शिकार एक ऐसी खातून की कहानी मौजूद है जो अपने तकलीफदेह तजुर्बात की बुनियाद पर कहती हैं कि आसान या मुश्किल हल यही है कि बेटों की तरबियत अच्छी की जाए। खातून की कहानी पढ़ने के लिए आपको आना होगा bbcurdu.com पर। पाकिस्तान के सूबा खैबर पख्तूनख्वा के जिला मानसहरा में नारान से जलखट सैरी के तकरीबन 47 किलोमीटर के इलाके में कम से कम 8 मकामात पर लैंडस्लाइडिंग की वजह से सड़कें ब्लॉक हो गई। सरकारी जराये के मुताबिक 2 अफराद हलाक जबकि 2 मकामी बच्चे लापता हैं। रोड तकरीबन 24 घंटे से जायद बंद रहा और आज शाम को यकतरफा रोड ट्रैफिक के लिए बहाल किया गया है। पाकिस्तानी सहाफी नादिया मिर्जा उस वक्त नारान में मौजूद थी, उन्होंने BBC से बात की।
जो लैंड स्लाइडिंग थी ना, वो 9 से 10 लैंड स्लाइडिंग थी और बहुत बुरी लैंड स्लाइडिंग थी, बहुत बुरी। क्योंकि अब कुछ गाड़ियां जो है ना, वो 2 लैंड स्लाइडिंग के बीच में भी फंस गई थी। वहां ना कोई वॉशरूम था, ना वहां कोई होटल था। हम तो फिर भी ऐसी जगह पे थे जहाँ पे एक होटल था। जो लैंड स्लाइडिंग के दरमियान में गाड़ियां फंसी थी, उनके पास तो ये सहूलत भी मयसर नहीं थी और जाहिर उनको कोई एक्सेस भी नहीं थी। तो हम ना उन तक जा सकते थे, हम से दूर से देख सकते थे कि ये गाड़ियां जो है वो बहुत बुरी तरह से फंस गई हैं। वो ना आगे जा सकती है, ना पीछे जा सकती है, ना वो किसी होटल को अप्रोच कर सकती हैं। थोड़े थोड़े से भी बड़े थे ना वो, तो बेचारे घर एडजस्ट कर रहे थे, भूखे थे, उनको खाना चाहिए था, होटल से खाना नहीं मिल रहा था। उसके बाद जो छोटे बच्चे थे वो बिलख रहे थे, भूख से रो रहे थे, उनके पास दूध खत्म हो गया था, गाड़ियों में फ्यूल खत्म हो गया था, उसकी वजह से लोग परेशान थे। सर्दी बहुत ज्यादा थी, अगर गाड़ी में हीटर चलाए, गाड़ियों को स्टार्ट रखे, तो फ्यूल का कुछ भी नहीं पता था कि हमने कितने दिन रहना है, कितना वक्त यहाँ पे रहना है कि हम गाड़ी स्टार्ट करके बच्चों को रिलीफ दे सके। तो बच्चों की, खवातीन की बहुत बुरी हालत थी।
सहाफी नादिया मिर्जा। رخ کرتے ہیں سوشل میڈیا کا، جہاں پاکستانی کرکٹر فواد عالم سے متعلق ہیش ٹیگ فواد ایکسپوزڈ آج ٹرینڈ کرتا رہا۔ چند روز قبل ہی ایک اور پاکستانی کرکٹر امام الحق سے متعلق بھی سوشل میڈیا پر بحث ہوتی رہی تھی۔ میں نے ہمارے ساتھی عرفانہ یاسر سے پوچھا کہ یہ معاملات ہیں کیا۔
امام الحق پہ ایک ہیش ٹیگ چل رہا تھا اور ان کا کوئی ایک کچھ ایسی چیزیں چل رہی تھی جس میں
کچھ لڑکیوں نے
کچھ پرسنل لائف ریلیٹڈ کچھ چیزیں چل رہی تھی، تو تھوڑی دیر بعد ہم نے دیکھا کہ فواد عالم ایکسپوزڈ بھی چلنا شروع ہو گیا ہے، تو لوگ جہاں وہاں جا کر کلک کر رہے تھے کہ شاید ان کا بھی کوئی اس قسم کا چیز جو ہے وہ سامنے آئی ہے، ان کی پرسنل زندگی کے بارے میں کچھ چیزیں ہمیں ملیں گی۔ لیکن جب ہم ان کو کلک کرتے ہیں، اس ہیش ٹیگ کو کلک کرتے ہیں، تو پتہ لگتا ہے کہ وہ اصل میں فواد عالم کی جو کرکٹ کا کریئر ہے اس کے بارے میں انفارمیشن ہے کہ وہ کتنے اچھے پلیئر تھے اور ان کے کیا سٹیٹس رہے ہیں، لیکن اس کے باوجود ان کو ٹیم میں شامل نہیں کیا گیا۔ تو اس ٹرینڈ کو دیکھے تو یہی پتہ لگتا ہے کہ وہ فواد عالم کے چاہنے والوں نے شروع کیا ہے، اور اس میں تو یہ تک بھی لکھا ہوا ہے کہ پی سی بی جو ہے اس کو چاہیے کہ وہ اس پہ نوٹس لے کیونکہ فواد عالم ایکسپوزڈ ہو گئے ہیں۔ تو یہ ایک چیز چل رہی ہے کرکٹ سے ریلیٹڈ۔ اور
اچھا فواد کی ہم بات کریں تو یہ چاند پہ جانے کی باتیں ہو رہی ہیں، یہ کیوں لوگ ایک دوسرے کے نام سجیسٹ کر رہے ہیں چاند پہ بھیجے جانے کے لیے، کیا اس کے پیچھے کیا کہا؟
اس میں ایسا ہے کہ فواد چودھری کی طرف سے ایک ٹویٹ کی گئی جس میں انہوں نے کہا کہ پاکستان میں، چونکہ اس سے پہلے انڈیا نے اپنا کچھ اس طرح کا کام کیا، تو انہوں نے کہا کہ ہم نے پاکستان نے بھی سوچا ہے کہ 2020 میں یعنی کہ اگلے سال کچھ لوگوں کو چاند پر بھیجا جائے گا۔ تو اس کے لیے جو پروسیس ہے وہ شروع ہو گیا ہے شارٹ لسٹنگ کا، تو پہلی سٹیج پر 50 لوگ شارٹ لسٹ کیے جائیں گے اور ان کے اندر سے 25 لوگ فائنل کیے جائیں گے۔
جنہوں
کو چاند پہ بھیجا جائے گا، اس میں یہ بالکل نہیں بتایا گیا کہ کس طرح بھیجا جائے گا، کیا ہوگا۔ کچھ لوگ یہ بھی کہہ رہے ہیں کہ فواد چودھری نے یہ تو بتا دیا ہے کہ لوگوں کو اسپیس بھیجا جائے گا، یہ نہیں بتایا کہ ان کو واپس بھی لایا جائے گا کہ نہیں۔ تو اس طرح کی بہت ساری مزیدار میمز بھی شیئر کی جا رہی ہیں اور اس پر بات ہو رہی ہے۔
اچھا جہاں ہیش ٹیگز جو ہے وہ ٹرینڈ کر رہے ہیں، وہیں پہ کچھ ٹویٹس ڈیلیٹ ہوئی ہیں آج، اور اس کے اوپر بڑا بات بھی کی جا رہی ہے۔ ایک تو ٹویٹ کی ہے مریم نواز شریف نے ڈیلیٹ، کون سی ٹویٹ ڈیلیٹ کی، انہوں نے کیوں ڈیلیٹ کی؟
مریم نواز شریف کی طرف سے ایک ٹویٹ کی گئی جس میں انہوں نے دو نیوز پیپرز کے کلپس لگائے جس میں یہ لکھا ہوا تھا کہ پاکستان کی جو اکانومی ہے وہ 3 سال میں خراب ہوئی ہے۔ لیکن جب تھوڑی دیر بعد پتہ لگا کہ انہوں نے وہ ٹویٹ ڈیلیٹ کر دی ہے، کیونکہ وہ اصل میں پتہ چلا کہ وہ جس رپورٹ کو شیئر کر رہی ہیں وہ وہی اسی ڈیوریشن کی ہے جس وقت ان کی اپنی حکومت تھی، جب ان کے اپنے والد جو ہیں وہ پرائم منسٹر تھے۔ تو اس پر بھی میمز بن رہی ہیں، کچھ لوگ یہ کہہ رہے ہیں کہ جب آپ کی جو بیٹی ہے وہ آپ کو یہ بتائے کہ آپ والد صاحب آپ کے دور میں پاکستان کی اکانومی کتنی بری ہوئی تھی، تو اس پر والد صاحب کا یہ اس طرح کا فیس بن جاتا ہے۔ یہاں پر ایک اور جو ان کی پی ایم ایل این کی ہی ہیں، پی ایم پی اے ہیں، ان کی طرف سے بھی یہ ٹویٹ کی گئی، اور اس کے بعد ہینا پرویز بٹ کی طرف سے اس کو بھی ڈیلیٹ کیا گیا۔ تو پی ٹی آئی کی طرف سے اس پہ پالیٹکس بھی ہو رہی ہے، وہ اس کو بتا بھی رہے ہیں لوگوں کو، اور وہ اس پہ مزے بھی لے رہے ہیں کہ اگر آپ نے اس طرح کی ٹویٹ کی ہے ایک تو پہلے سوچ سمجھ کے کریں، اور اگر کی ہے تو پھر اس پہ کوئی اپنا جو تردیدی بیان ہے وہ بھی جاری کریں، بجائے اس کے کہ آپ ایک ٹویٹ کریں اور اس کو تھوڑی دیر بعد ڈیلیٹ کر دیں۔
سوشل میڈیا ٹرینڈز پر بات کر رہی تھی عرفانہ یاسر، اور وقت وہ ہے ہفتہ وار فیچر کھیل کے میدان سے کا۔
لائٹ نہیں تھی تو کھلاڑیوں نے وہ رات جو ہے ہاکی کلب کے باہر گزاری۔
لیجنڈری کرکٹر لائک ایم ایس دھونی، دے نو وین ٹو ریٹائر، بٹ
پاکستانی ہاکی عروج سے زوال تک، اور کیا مہندر سنگھ دھونی اپنا آخری میچ کھیل چکے؟ کھیل کے میدان سے عبدالرشید شکور کا سلام۔ ہاکی کسی زمانے میں پاکستان کی پہچان، لیکن اب ماضی کی یادیں، نہ وہ کھلاڑی رہے نہ وہ کامیابیاں، اب تو حال یہ ہے کہ بین الاقوامی مقابلوں میں حصہ لینے کے لیے بھی پیسے نہیں ہیں۔ پاکستان ہاکی فیڈریشن ان دنوں کراچی میں قومی ہاکی چیمپئن شپ کی میزبانی میں مصروف ہے، لیکن کھیل کا معیار کیسا ہے اور کھلاڑیوں کو کیا تمام ضروری سہولتیں میسر ہیں؟ میں نے یہ جاننے کے لیے اسپورٹس صحافی عتیق الرحمان کو زحمت دی۔
معیار نہ کھیل کا اچھا ہے، نہ رہائش کا اچھا ہے، نہ امپائرنگ کا اچھا ہے، اور نہ کسی کھلاڑیوں کو سہولت دینے کے حوالے سے بات کی جائے تو کوئی معیار وہاں پہ نظر نہیں آ رہا۔ جب یہ ٹیمیں پورے دن کا سفر کرنے کے بعد کراچی پہنچی، اور کراچی میں اس رات معمولی سی ایک بارش ہوئی، اس کے بعد کئی جگہوں کی لائٹ نہیں، تو ہاکی کلب آف پاکستان کی بجلی بھی چلی گئی تھی، تو اسلام آباد، گلگت بلوچستان और केपीके की टीमें जिनको रिहाइश दी गई थी हॉकी क्लब के हॉस्टल में, जिनकी सूरत हाल बहुत ज़्यादा ख़राब है कमरों की, तो लाइट नहीं थी तो खिलाड़ियों ने वो रात जो है हॉकी क्लब के बाहर गुजारी। जितने मतलब बेड थे वहाँ पर उनके ऊपर गद्दे नहीं थे, चादरें नहीं थी, तकिए नहीं थे, तो सारे खिलाड़ियों ने उस रात जो है हॉकी क्लब के बाहर का जो रोड है वहाँ सोकर गुजारी और हॉकी क्लब के ट्रफ के ऊपर सोके गुजारी। और ये हॉस्टल इतने पुराने हैं और इतने बोसीदा हो चुके हैं कि वहाँ पे अब रहना मुश्किल हो गया है। 4 कमरे हैं टोटल, 76 खिलाड़ियों को वहाँ रुकवाया गया है। ऐसा लगता था कि मुसाफिर खाना है या कोई जंगी सूरत हाल है जिसके अंदर जो है ये खिलाड़ी रुके हुए हैं।
अतीकुर रहमान से मेरा अगला सवाल था कि प्रो हॉकी लीग में हिस्सा न लेने पर FIH ने भारी जुर्माना पाकिस्तान हॉकी फेडरेशन पर आयद कर दिया था, उसका क्या बना?
जो तकरीबन 180,000 यूरो में, जो 80,000 यूरो थे वो 3 गैर मुल्की टीमों ने अपने जुर्माने आयद किए थे, जिनमें अर्जेंटीना, हॉलैंड और न्यूजीलैंड की टीमें थी। अर्जेंटीना और हॉलैंड ने तो अपने जो है जो जुर्माने किए थे वो तो माफ कर दिए, अलबत्ता न्यूजीलैंड का जो जुर्माना था वो फिलहाल उन्होंने उम्मीद दिलाई है कि वो भी माफ कर देंगे। अब रहा 1,00,000 यूरो का ताल्लुक, तो 1,00,000 यूरो में से FIH ने पाकिस्तान हॉकी फेडरेशन को ये कहा कि आप 50,000 यूरो जो है वो अपनी हॉकी के ऊपर सर्व करें और जिसकी निगरानी एशियन हॉकी फेडरेशन करेगी, और बाकी 50,000 यूरो जो है आप 3 किस्तों के अंदर जो है वो जुर्माने के तौर पर अदा करेंगे। तो अब 19 अगस्त है इस जुर्माने की पहली किस्त जमा कराने की। 19 अगस्त के बाद फिर FIH पाकिस्तान हॉकी फेडरेशन को किसी एक टीम के खिलाफ 1 या 2 मैच देगी, वो मैच जीतने के बाद फिर पाकिस्तान हॉकी टीम को जो है क्वालिफाइंग राउंड दिया जाएगा।
भारतीय क्रिकेट टीम की वर्ल्ड कप के सेमीफाइनल में शिकस्त के बाद ये सवाल सबसे ज्यादा अहमियत का हामिल है कि MS धोनी और रवि शास्त्री का मुस्तकबिल अब क्या है। दिल्ली से आदेश कुमार गुप्ता।
वर्ल्ड कप के बाद अब भारतीय टीम वेस्ट इंडीज का दौरा करेगी। टीम में धोनी की जगह ऋषभ पंत को रखा गया है, और जब BCCI की सिलेक्शन कमेटी के चेयरमैन MSK प्रसाद ने कहा कि धोनी कब रिटायर होंगे ये तो वो जाने, लेकिन उनके यानी सिलेक्शन कमेटी के पास आने वाले वक्त के लिए प्लान है, तो किसी को भी ताज्जुब नहीं हुआ।
A legendary cricketer like MS Dhoni, they know when to retire. But what is the future course of action? What is the roadmap that we have to look at is in the hands of selection committee.
दरअसल किसी वक्त धोनी का विकेट पर होना जीत की गारंटी माना जाता था, लेकिन अब मैच फिनिशर का रोल वो अदा नहीं कर पा रहे थे। तो क्या अब ये माना जाए कि धोनी अपना आखिरी मैच खेल चुके हैं? विजय लोकपल्ली कहते हैं,
धोनी वैसे भी अगर आप देखें डोमेस्टिक क्रिकेट में उनको कोई इंटरेस्ट नहीं है, उनका जो रेपुटेशन है गंवाएंगे उस रेपुटेशन को ये कह के कि मैं अवेलेबल हूँ, मैं खेलना चाहता हूँ। इसके बाद बचता है T20 वर्ल्ड कप, वो अगले साल है।
वैसे भारत के कोच रवि शास्त्री की कुर्सी भी खतरे में है। 15 अगस्त तक नया कोच टीम इंडिया के सामने होगा। जिस धोनी के नाम से कभी स्टेडियम गूंजते थे उनका खामोशी से जाना उनके चाहने वालों को भले ही अच्छा ना लगे, लेकिन भारतीय क्रिकेट का यही दस्तूर है, वो डूबते सूरज को देखता तक नहीं।
और इसी के साथ अब अब्दुल रशीद शकूर को इजाजत दीजिए।
के साथ ही सैरबीन इख्तिताम को पहुंचा। आज प्रोग्राम के एडिटर थी नाजिश सफर, प्रोड्यूसर नाजिया गुलजार, स्टूडियो मैनेजर थे सरारुल हक, नादिया सुलेमान समेत पूरी टीम को इजाजत दीजिए। आखिर में आलमी खबरों की सुर्खियां सुनिए आसिया अंसर से।
पाकिस्तान में इंसानी हकूक की वजीर शीरी मजारी ने कहा है कि हुकूमत घरेलू तशद्दुद के हवाले से एंटी टॉर्चर बिल मुतारिफ करवाने पर काम कर रही है। बुनियादी हकूक के हवाले से मौजूद कवानीन पर अमल दरामद के लिए भी इकदाम किए जा रहे हैं। इंडिया की रियासत उत्तर प्रदेश में एक गांव के बाशिंदों ने एक मादा टाइगर को बेरहमी से हलाक कर दिया है। पुलिस ने शेर को हलाक करने के जुर्म में गांव वालों के खिलाफ मुकदमा दर्ज किया है। शाम में इंसानी जानों के जिया पर बैनुल अक्वामी दुनिया के रवैये पर बात करते हुए अक्वामे मुत्तहिदा के इंसानी हकूक के सरबरा ने कहा है कि नजरअंदाज करने का ये रवैया इंतहाई अफसोसनाक है। हांगकांग में जमहूरियत के हक में मुजाहिरीन ने हांगकांग इंटरनेशनल एयरपोर्ट पर एहतजाजी रैली निकाली है। हवाई अड्डे पर ड्यूटी पर तैनात स्टाफ और एयरलाइन के अमले ने परवाजों की आमद के वक्त हॉल में मुजाहरे भी किए। ये BBC उर्दू सर्विस है।